حسین یا حسین، حسین یا حسین، دنیا میں ایک نقطۂ وحدت حسین ہے، ہر طبقۂ بشر کی ضرورت حسین ہے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد وآلہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم، فلما أحس عيسى منهم الكفر قال من أنصار إلى الله، قال الحواريون نحن أنصار الله، آمنا بالله واشهد بأننا مسلمون، صلوات النبي محمد على محمد. أيضاً محترم، وہ ظاہر ہے کہ پھر مسائل کے بعد موقع نہیں ہوتا، بہت سارے مومن نے اپنے مریضوں کی شفا یابی کی دعا کے لیے کہا ہے، ان میں ایک خبر عباس صاحب ہے جن کا آج بائی پاس ہوا ہے، ایک خاتون نے فوجی حیدر ہمارے بہت ہی محترم بزرگوار دوست کی اہلیہ، وہ کومے میں ہیں، وینٹیلیٹر پر ہیں۔ آپ کبھی کوئی مریض مومن مومنہ کہیں ہے، دعا کریں بے حق بیمار کربلا، اس ذکر حسین کے صدقے میں سب کو صحت کاملہ و عاجلہ عطا فرمائے، تمام مریضوں کی شفا یابی کے لیے بلند دعا سے صلوات عنایت فرما دیجیے محمد علیہ وسلم۔ اور ان جوانوں سے درخواست کروں گا، یہ جگہ روز مجھے کہنا پڑتا ہے، یہ آگے کافی جگہ ہوتی ہے، پیچھے لوگ بیٹھتے جاتے ہیں زیادہ، آگے جگہ خالی رہ جاتی ہے، تھوڑا سا آگے تشریف لے آئیں گے تو اچھا لگتا ہے، ماحول بن جاتا ہے مجلس کا اچھا سا۔ بلند آواز سے صلوات عنایت فرمائیے محمد علی محمد۔ جزاک اللہ۔ بس ہماری بات ہو رہی ہے انصار اللہ پر، انصار اللہ، اس میں آیت کا جو آخری حصہ ہے، ظاہر ہے کہ پورا قرآن مجید ہی اہم ہے، پوری کتاب ہی اہم ہے، اس میں ایسا تو نہیں کہ کوئی چیز کم ہے یا کوئی چیز زیادہ، لیکن بعض چیزیں خاص مطالب بیان کرتی ہیں، یعنی جس میں غور و فکر کی دعوت دیتی ہے انسان کو۔ مثلا کچھ احکام ہیں، آیتیں ہیں، ٹھیک ہے، معلوم ہو رہا ہے، صاف پتہ چل رہا ہے، ہر انسان جو بھی پڑھے گا اس کا مطلب سمجھ لے گا، کیونکہ ہدی للناس میں ہے نا، قرآن مجید کی ایک ہدایت ہے عمومی، وہ عمومی ہدایت ہے کہ جب آپ پڑھیں گے ترجمے کے ساتھ تو لاؤ بھیا دے دو کلّہ پرچے، آپ بھی دے دیں بھائی صاحب، ان کے صاحب اور بھی دے رہے تھے، اور کتنے پرچے جمع کروں، کیا کروں، اچھا اور کیا ہے، یہ سب پہلے بیٹا دیا کریں، اب میں منع کر دیتا ہوں، ڈانٹنے لگتا ہوں اپنے مزاج کے، لوگ برا مانتے ہیں، پہلے دے دیں۔ دعائیں صحت بھیا ان سب کے لیے، چلیے پروردگار عالم ان سب کو، سید ثقلین حیدر دل کے مریض ہیں، ہر سال کی طرح اس سال بھی جامع مسجد الاسلام کے مولانا ہمارے مفتی غلام محی الدین صاحب کے لیے دعائے حفاظت و بہتے تحفیظ حرم کے لیے بھی یہاں تشریف لائے ہیں، دعا کریں پروردگار عالم ان سب کو اپنے حفظ و امان میں رکھے، ان کو صحت و سلامتی دیں، اور سورہ فاتحہ بیٹا اس لیے میں نے کہا تھا پہلے دے دیا کریں، یہ پرچے دے دیے ہوتے ہیں، میں تمام مومن مومنات کے لیے پڑھاتا ہوں، اب ایسا مجھے نام دیا ہے کہ میں نہ پڑھواؤں تو بھی یہ اعتراض کریں گے کہ دیکھا نہیں پڑھوائی فاتحہ، حالانکہ یہ وقت تو نہیں ہوتا نا بیٹا، آپ مجلس سے پہلے مجھے دیتے، اب ظاہر ہے کہ اتنے بڑے آدمی کا نام دیا گیا کہ مجھے فاتحہ پڑھا، اگر میں نہیں پڑھواؤں گا نا ابھی پروپیگنڈا شروع کر دیں گے، دیکھا فاتحہ نہیں پڑھوائی، دیکھ لیا، اسی لیے دنیا تھا پرچہ بیچ مجلس میں۔ پروفیسر علامہ عبدالحکیم صاحب ہمارے درمیان نہیں ہیں، سال گزشتہ تھے، ان کے سارے ثواب کے لیے فاتحہ پڑھ کر بخش دیجیے گا، چلو بیٹا۔ اور پہلے بھی کئی بار عرض کر چکا ہوں کہ میرے ساتھ یہ پرچے والے سلسلہ نہ کریں، یہ دیا کریں انتظامیہ کو، کیونکہ اس میں بعض اوقات بہت ہی عجیب نامعقول قسم کے پرچے بھی آتے ہیں، کہ انتظامیہ کو دیں، وہ جو چاہے گی مجھے پرچہ دے دی، اب یہ فاتحہ کے جس سے ضروری تھا پرچہ آپ ان کو دیتے پہلے، وہ مجھے دے دیتے، میں فاتحہ پڑھوا دیتا، ये बीच में जो मेरा मजमून टूटता है ये तो ना हो ना कम से कम। अब फिर कह रहा हूँ कोई पर्चा है तो अब एक बार मजमून टूट गया, देने किसी को देना दिलाना है तो फिर 15 मिनट के बाद उठ के आए एक पर्ची लेके, नहीं है चले सलवार भेजे मोहम्मद आले मोहम्मद पर। खैर जनाब आखिरी हिस्सा क्या है आयत का जो दावत गौर व फिक्र दे रहा है। हमने क्या किया कि एक हिदायत है उमूमी खुदल नास है कुरान मजीद, अगर कोई आलिम या कोई मौलवी है नहीं नहीं खबरदार न पढ़ना पड़ा तुम्हारे समझने की चीज़ नहीं है तो वो खुद बहुत बड़ा जाहिल है, वो खुद बहुत बड़ा जाहिल है। अल्लाह ने किताब भेजी है इंसानों के लिए, आम इंसानों के लिए, मगर इसकी हिदायत के मदारिज हैं, दर्जे हैं। पहला दर्जा क्या है? हुदल नास, तमाम इंसानों के लिए हिदायत है, यानी जो भी पढ़ेगा आप तर्जुमे के साथ अपनी ज़बान में पढ़ेंगे तो ऐसा तो नहीं कि आपको कुछ भी समझ में नहीं आ रहा, नहीं समझ में आएगा। जनाब मूसा अलैहिस्सलाम के वाक़ समझ में नहीं आएंगे, जनाब इब्राहिम के वाक़ समझ में नहीं आएंगे, पिछले से अम्बिया समझ में नहीं आएंगे, नमाज का हुक्म समझ में नहीं आएगा, ज़कात का हुक्म समझ में नहीं आएगा, हज के अहकाम समझ में नहीं आएंगे, सब समझ में आएंगे ना, अक्सर चीज़ें तो समझ में आने वाली हैं। लिहाजा कहलाता है हुदल लिन्नास, शहर रमज़ान अल्लज़ी उन्ज़िला फ़ीहिल क़ुरान हुदल लिन्नास, तमाम इंसानों की हिदायत, जो पढ़ेगा उसको हिदायत इसे मिलेगी, ठीक है। फिर उसके बाद दूसरा दर्जा आ जाता है भाई, जिसने इस्लाम कबूल कर लिया अहकाम उसके ऊपर आ गए तो हुदल लिल मुस्लिमीन हो गया। फिर उसके बाद दर्जा आगे बढ़ा और सख्ती, यानी जितना ईमान के मैदान में आगे बढ़ता चला जाएगा सख्ती आती चली जाएगी, हुदल लिल मोमिनीन। और हिदायत का आखिरी मरतबा क्या है? हुदल लिल मुत्तकी, ठीक है ना। इस पर तो पहले पढ़ चुके बहुत सारी मजालिस, बहस होनी है, इसे अर्ज करना चाह रहे हैं। अब जो मतलब बयान करना चाह रहे हैं उसके लिए मुकदमा कायम किया कि बात समझ में आ गई कि हर एक के दर्जे समझने के, जाहिर भी है कुरान का और बातिन भी, जाहिर हो अनीक बातिन हो अनीक। कई बार मौला का ये फरमान आपकी खिदमत में हम पेश कर चुके हैं कि इसका जाहिर रोशन और चमकदार है, इसका बातिन बहुत गहरा है, बातिन दर बातिन दर बातिन दर बातिन निकालने वाले न मालूम क्या क्या मतलब अइमे ताहिरीन के हिदायत की रोशनी में, उनके अखबार की रोशनी में इसे निकालना। अब आइए शायद जो दावत देंगे आज आपको गौर व फिक्र की, इसमें ख्याल हुआ फलम अहसा ईसा मिनहुमुल कुफरा कालत हवारियून मन अंसारी इलल्लाह, काला मन अंसारी इलल्लाह, अभी हवारी का लफ्ज़ नहीं, काला मन अंसारी इलल्लाह, तुम्हें से कौन है जो मेरी मदद करेगा अल्लाह के रास्ते में? कालल हवारियों नहनु अंसारुल्लाह, हवारियों ने कहा कि हम अंसारुल्लाह हैं, हम आपकी मदद करेंगे, अल्लाह की मदद करेंगे, अंसारुल्लाह हैं, ठीक है, हम अल्लाह की मदद करेंगे। आगे बढ़े आमन्ना बिल्लाह है ऐसा, आखिर हम अल्लाह पर ईमान ला चुके हैं, आमन्ना बिल्लाह, हम अल्लाह पर ईमान ला चुके हैं तो फिर मदद क्यों नहीं करेंगे? अब इसके बाद वशहद बिअन्ना मुस्लिमून, ये है गुफ्तगू आज हमारी, और गवाह रहिएगा ईसा के हम मुसलमान हैं। कौन कह रहा है? जनाब ईसा के हवारी, हम मुसलमान हैं, मालूम हुआ कि मुसलमान हैं। बस मक्के में जो ज़ुर्रियत इस्माइल है, जो असलाब शामिखा और अरहाम मुताहरा है, सिर्फ वहाँ इस्लाम का सिलसिला जारी नहीं है, जैसे हम दूसरी जगह अशरा पढ़ रहे हैं तो उसका अलग मौजू है, सिर्फ इशारा कर रहे हैं, यहाँ भी पहले कभी पढ़ चुके हैं, जैसे अदनान के बाद माद, माद के बाद नज़ार, नज़ार के बाद मुजिर, मुजिर के बाद इलियास, इलियास के बाद मुद्रिका, मुद्रिका के बाद खुजैमा, खुजैमा के बाद खनाना, खनाने के बाद नजर, नजर के बाद मालिक, मालिक के बाद फार, फार के बाद गालिब, लुई, काब, मर्रा, कुसै, अब्द मनाफ, हाशिम, अब्दुल मुत्तलिब, अब्दुल्ला, अबू तालिब, ठीक है ना, ये तमाम में असलाब शामिखा है ना। तो हम कहते हैं कि साहब ये जनाब इब्राहिम की दुआ वजलना मुस्लिम लग वमीना मुस्लिम लग, हम दोनों को भी मुसलमान रख, हमारी औलाद में सिर्फ एक गरोह को, सबको नहीं एक गरोह को मुसलमान रख। तो उमूमन लोगों के जहन में पैदा होता है कि बस मुसलमान यही थे जो मक्के में थे, इन्हीं में एक गरोह, सब नहीं, सब तो बुतपरस्त थे, एक गरोह मुसलमान था। लेकिन उधर जनाब ईसा के हवारियों ने क्या लफ्ज़ अपने लिए इस्तेमाल किया? बेअन्ना वशहद बेअन्ना मुस्लिमून, ए ईसा आप गवाही दीजिएगा अल्लाह के यहाँ, आप गवाह रहिएगा, वशहद अम्र का सीगा, गवाह रहिए बेअन्ना मुस्लिमून, हम मुसलमान हैं। बस मालूम हुआ कि जनाब ईसा के भी जो लेकर आए थे वो कोई और दीन नहीं लेकर आए थे, इस्लाम ही लेकर आए थे, मुसलमान ही होने का पैगाम लेकर आए थे कि मुसलमान बन जाओ यानी अल्लाह की बारगाह में तस्लीम हो जाओ। तो वहां भी मुसलमान थे, कैसे मुसलमान थे, इब्राहिम के दो बेटे थे भाई, एक थोड़ी था, एक इसहाक और दूसरे इस्माइल। ये अलग बात कि नूर पैगंबर हकी मरतबत और नूर विलायत नूर इमामत ये जनाब इस्माइल के सुल्म में गया, लेकिन जनाब इसहाक की जुर्रियत में 70,000 अंबिया आए कि नहीं आए, तो वो क्या पैगाम लेकर आए, लिहाजा सब एक ही पैगाम लेकर आए। कौन सा पैगाम, इस्लाम का पैगाम। वो भी मुसलमान थे, ये भी मुसलमान थे, इसीलिए जनाबे कल्लाब का जमाना और जनाबे ईसा का जमाना एक जमाना है। जनाबे काब का माजरत के साथ, जनाबे काब इब्ने लुई का जमाना हुजूर के जज जो हैं और जनाबे ईसा का जमाना एक जमाना है। इसे जनाबे काब ने उनका कौल भी नकल किया कि मैं तुम्हें खबर दे रहा हूं कि आखिरी नबी यहां मक्के से मबूस होने वाला है, और ये खबर मैं नहीं दे रहा बल्कि ये खबर मूसा ने भी दी है और ईसा ने भी दी है, मूसा ने भी दी है और ईसा ने भी। इसका मतलब जितने भी अंबिया आ रहे थे वो कोई नया दीन नहीं लेकर आ रहे थे, सब के सब इस्लाम ही की दावत लेकर आ रहे थे। तो अंसारुल्लाह का मफहूम यहां तक नहीं रहेगा, अंसारुल्लाह का मफहूम यहां तक जाएगा कि जिस नबी की जिस दौर में जिस जिसने मदद की वो सब के सब अंसारुल्लाह थे, यहां तक कि असहाबे कहफ, यहां लाना चाहता था आपको, असहाबे कहफ कोई नबी ने नहीं मिला, कोई पैगंबर नहीं मिला, लेकिन आपको बता रहे जब ईमान की शमा रोशन हो दिल में तो एक अबू जर नहीं होता, हर जमाने में अबू जर पैदा होते हैं जिनके दिल में यह सवाल पैदा होता है कि कैसे यह नमरूद खुदा हो सकता है, कैसे यह फिरौन खुदा हो सकता है, कैसे यह बुत हमारे खुदा हो सकते हैं, कैसे यह सनम हमारे खुदा हो सकते हैं। और उसके बाद वो गवाह करके कहते हैं अल्लाह को, बारे लाहा ऐ पैदा करने वाले जो भी है, उन्हें नहीं मालूम किसी नबी की तालीम सारे कहे को नहीं मिली, लेकिन कहते जो भी हम पालने वाले ये हम जानते हैं कि तू वही है जिसने आलमीन को बनाया है, तू वही है जिसने कायनात को बनाया है, हम तुझ पर ईमान लाए हैं, तेरी ही इबादत करते हैं। तो बस उनका दीन क्या हुआ, उनका दीन क्या हुआ, जिनके नाम पर पूरा एक सूरा नाजिल हो गया, सूरह कहफ, सूरह कहफ नाजिल हो गया ना असहाबे कहफ के बारे में। कौन थे बेचारे ये जो दक्यानूस के जमाने में जिंदगी कहते थे, उसके खास मुसाहिबीन थे, उसके खास वजीर थे, बड़े बड़े लोग थे, छोटे मोटे लोग नहीं थे, लेकिन बस सवाल पैदा हो गया जहन में, सवाल पैदा हो गया, फिर एक दूसरे से सरगोशियां करते थे, खुफिया मीटिंगें करते थे कि भाई ये कैसे हमारा रब हो सकता है, ये हमारा बादशाह दक्यानूस ये कैसे खुदा हो सकता है, ये खुदा नहीं हो सकता, अल्लाह कोई और है, भैया आसमान का शामियाना किसने बनाया है, ये सूरज का तुलू होना गुरूब होना, ये दिन और रात का होना, ये सवाल पैदा होते हैं जहन में इंसान के कि आखिर इस कायनात का कोई तो खालिक है। तो फितरत ने इसे कहते दी ना फितरत, उनकी फितरत ने गवाही दी, उनकी फितरत ने जवाब दिया कि जो आलमीन का खालिक है वही रब है, कोई नबी नहीं मिला, किसी ने कलमा नहीं पढ़वाया, मगर अल्लाह ने उन्हें क्या मनसब दिया, इतना बड़ा मनसब दिया कि पैगंबर अपने सहाबा से कह रहे हैं, ये तो आम रिवायत और खास रिवायत है कि अली तुम्हारी मुलाकात होगी, मेरा सलाम पहुंचाना असहाबे कहफ को, असहाबे कहफ को मेरा सलाम पहुंचाना, असहाबे कहफ को कोई नबी नहीं मिला, कोई पैगंबर नहीं मिला, मगर जिनके दिलों में ईमान की शमा रोशन हो अल्लाह उनके ईमान की गवाही देता है सूरह कहफ की सूरत में। बादशाह पीछे दौड़ा, अच्छा ये मेरे चुंगल से निकल के भाग गए, फरार हो गए, वो वाकया तो आप तफसील से सुनते भी रहते हैं और उस पर तो मैंने देखा बच्चे बड़े शौक से अल्हम्दुलिल्लाह बजाय और चीज़ें देख रहे हैं कि अब ये भी चीज़ें, एक काम ये बड़ा अच्छा हुआ कि आ गए हैं बच्चे सीरीज की सूरत में इन चीज़ों को देखा करते, तो उसकी तफसील में जाके आपका वक्त नहीं लेना चाह रहा, बस इतना हुआ कि गार में अपने आप को पोशीदा कर लिया, बादशाह को पता चला अल्लाह ने इन पर नींद मुसलत कर ली, उसने गार के मुंह को बंद कर लिया। कितने 100 साल सोए, 300 9 साल, कितने सौ साल? 300। जनाब ईसा आए इस दरमियान और आके चले गए। जनाब ईसा अलैहिस्सलाम आए और आके चले गए। ये 309 साल सोते रहे। ज़माना बदल गया। अरे 50 साल में तब्दीली आ जाती है तो 309 साल में क्या कुछ हुआ? नस्लों की नस्लें, शहर के शहर से बदल, 309 साल बाद उठे। पूछा भाई कितना सोए आज? तो सुबह की इबादत रह गई हमारी। हम जो सुबह इबादत करते रह गई, सूरज चढ़ाया ऊपर, वो दीवार गल सड़ गई जो बनाई थी 309 साल पहले बादशाह ने गार के मुँह पे। अच्छा इनकी सज़ा यही है, इनका ये साथ यही सुलूक होना चाहिए। बाहर निकल के देखे ना, सूरज निकला ना, और ये क्या हुआ? ये चश्मा भी रात को हम जब सोए हैं, शाम को लेटे हैं, तो अभी दरिया बह रहा था, पार से चश्मे बह रहे थे, सब्जा था, कुछ भी नहीं है, पानी भी खुश्क हो गया, जरा सुकून से हुए। ये क्या हुआ हमारे साथ? ये अजीब बातें हो रही। ये कुरान का वाकया है, ये वाकया कुरान का है, और पूरे तमाम आलम इस्लाम मानता है इसको, यहूदी भी मानते हैं, ईसाई मानते हैं। याद रखिएगा असहाबे कहफ के वाकये को, क्यों? यही तो सवाल लेकर आते थे। कभी रसूल की खिदमत में लाते थे, कभी अली की खिदमत में लाते थे। अली की खिदमत में नहीं लाए थे, लाए तो किसी और की खिदमत में थे। अच्छा अगर तुम्हारा दीन सही है तो बताओ, असहाबे कहफ का हाल सुनाओ। अब वो हाल क्या सुना है? वो हाल क्या सुना है? किससे पूछा जाए? तो कहा भाई उसी को बुलाओ जो हलाकत से बचाने वाला है। है बुलाया गया, मौला को बुलाया, और मौला ने फिर जो तफसील बतानी शुरू की तो जुजियात तक, यहाँ तक कि उनके नाम, यहाँ तक कि कुत्ते का नाम, वो जो कुत्ता उनके साथ हो गया था कल उनका साथ, यही तो वो वाहिद नजिस जानवर है जो जन्नत में जाएगा पाक होकर, क्योंकि जन्नत में कोई नजिस चीज जा ही नहीं सकती, वो तो मुताहिरून के लिए बना है। इसीलिए अइमा ताहरीन ताहिर और मुताहिर हैं कि खुद तो पाक है ही, जो उनके साथ वाबस्ता हो जाए उसे भी पाक कर देते हैं, जो कि जन्नत में कोई नजिस नहीं जा सकता। जन्नत में कोई नजिस चीज नहीं जा सकती। तो ये वो पाक नजिस जानवर, वो पाक जानवर जिसे पाक करके जन्नत में पहुंचाया जाएगा उनके साथ, क्यों? इसने साथ दिया था, ये हिफाजत कर रहा था। गार में जब वो सो रहे थे बाहर बैठा था कि कोई हमला ना करे इनके ऊपर। 309 साल सोते रहे, सबने मान लिया, मुसलमानों ने भी मान लिया, ईसाइयों ने भी मान लिया, यहूदियों ने, तो ये सवाल ही लेकर आए थे कि अच्छा बताओ अगर तुम सच्चे हो तो असहाबे कहफ का वाकया तफसील से बताओ। सारी तफसील बताई मौला कायनात ने, और मुलाकात का हाल अपनी जगह, जो मुलाकात हुई, किसके सलाम का जवाब आया, किसके सलाम का जवाब नहीं आया। तो जब पूछा मौलाए कायनात ने कि भैया आपने मेरे सलाम का जवाब दिया, दूसरों के सलाम का जवाब नहीं दिया, असहाबे कहफ के घर पे पहुँचे थे ना मौला, तो उनका जवाब यही नकल किया जाता है कि हम, हमारे कान में किसी और की आवाज़ आ ही नहीं सकती सिवाय रसूल या रसूल के वसीले। असहाबे कहफ का ये जवाब था। जब मौला ने कहा कि भाई सलाम तो सबने किया, जवाब आपने सिर्फ मेरा दिया, कहा कि मुझे, हमें नहीं मालूम क्या आपके साथ कौन है कौन नहीं है, बस हम तो हमारे कान सुन नहीं सकते सिवाय रसूल या रसूल के वसी की आवाज़ की। तो आप यकीनन जब रसूल का सलाम लाए हैं तो आप रसूल के वसी हुए, आप वसी हैं, आपकी आवाज़ हमारे कानों तक आ गई। खैर ये सब अपनी जगह, लेकिन दुनिया ने माना कि नहीं माना? माना ना, कि ऐसा भी हो सकता है कि 300 साल की नींद मुसल्लत कर दी जाए, 300 साल बाद जब वो उठे तो उन्हें लगा कि कब सोए, तो भाई रात भर सोए हैं, एक दिन सोए हैं या उसे थोड़ा सा कम सोए हैं, अच्छा कुछ आओ कुछ खाने पीने का लाओ उनको, भाई है क्या मंजर, क्या है, क्या हुआ, क्या ये रात भर में सोए थे, रात को भी ये सूरज चढ़ाया, उठे आ गए, दुनिया बंदी भी लग रही है, समंदर पानी खुश हो गया, चश्मे खुश हो गए, वो दरख्त खुश हो गए जिनके अपने मेवे लिए थे, वो बेचारे 2-3 हज़ार दिरहम पास थे, अपना बाग बेचा था उनमें से एक ने, वो बाग बेच के पैसे लाया था अपने साथ, उन्होंने कहा अच्छा भाई ये पैसे ले जाओ, और वो बड़े भारी भारी सिक्के, इसे कहते हैं दकियानूस, ही बात कर रहा है दकियानूस के ज़माने के सिक्के। अब 309 साल के बाद ज़माना बदल गया, जनाब ईसा अलैहिस्सलाम आके जा चुके हैं, ईसाइत आ चुकी है, अल्लाह को एक मानने वाले हैं, उस जगह पे ईसाइत से मुराद ये कि अल्लाह को एक मानने वाले मौजूद हैं, जनाब ईसा को पैगंबर मानने वाले मौजूद हैं। अब ये जब शहर में घुसा तो डर गया, ना वो लोग हैं, ना वो लिबास है, ना वो गलियां, आखिर ने कहा शहर के बाहर वाला बाजार पकड़ो भाई कोई, ये मैं कहाँ गया, किस जगह आ गया, कैसे लोग हैं ये? डरते डरते नानवाई के पास गया, उसे रोटियां ली, वो दकियानूस से सिक्का दिया, 309 साल पुराना। वो हैरान होकर देख रहा, भाई खजाना तुझे कहां से मिल गया? भाई खजाना वजाना नहीं है, कल तुम गए यहां से। अब जनाब बात इतनी बड़ी कि बादशाह के पास ले गए। अब कोई यकीन ही नहीं करा। उसने कहा भाई यकीन करो, फला गली में फला मोहल्ले में मैं रहता हूँ, मेरा घर है, वहां लेकर गए, बूढ़ा सा आदमी निकला। कहा इसको पहचान तो? कहा मैं नहीं पहचानता, कौन है? कहा भाई तो मेरे ही घर है जिसका हुलिया बदल गया, मैं फला इब्ने फला, फला का बेटा, फला का पोता, फिर वो पैरों में पड़ गया। तो मेरे परदादा की औलाद है भाई, ये मेरे परदादा का भाई है, ये मेरे दादा का चचा है। वो जनाब फिर वो समझा बादशाह कि अल्लाह की निशानियों में से एक निशानी। लेकिन इस एक नींद ने जानते हैं क्या किया, इनकी फिक्र को कहां पहुंचाया। ये जब वापस गए तो दुआ की, परवरदिगार फिर हम पे वो नींद तारीख कर, बेजार हो गए दुनिया से कि दुनिया हमें नहीं चाहिए, इतनी जल्दी बदल जाती है, इतनी जल्दी निशानियां दिखाई अल्लाह ने आम आदमियों को। ये नबी नहीं थे, इमाम नहीं थे, पैगंबर नहीं थे, मगर इन्हें अल्लाह ने निशानियां दिखाई कि कितनी जल्दी दुनिया बदलती है। तो इन्हीं ने दुनिया को लात मार दी, दुनिया को ठोकर मार दी और अल्लाह से दुआ की, माबूद अब वो आखिरी जो तेरा आएगा उसकी नुसरत के लिए हमें उठाना। अब असाबे कहफ कब तक के लिए सोए? जब तक अली का लाल जहूर नहीं करता, जब तक इमाम जमाना का जहूर नहीं। जैसे ही इमाम जमाना आवाज देंगे तो वो आवाज उनके कानों में जाएगी। लिहाजा इमाम की नुसरत के लिए उठेंगे, उस वक्त तक के लिए सो गए। तो किस तरह दुनिया को ठुकराया, इतनी सी निशानी देखी, दुनिया को ठुकरा दिया। अब इसीलिए कायनात में किसी का मुकाबला अली के साथ नहीं किया जा सकता। उनके सामने एक निशानी है, अली के सामने निशानियां ही निशानियां हैं। नहीं मतलब मुकम्मल थोड़ी हुआ, क्या निशानियां, क्या मतलब जो मैंने जुमला कहा? अली के सामने निशानियां ही निशानियां, उनके सामने से एक निशानी आई बस। अली ने क्यों तलाक दी दुनिया को 3 मर्तबा, मगर उसी दुनिया में जिया। अली ने कनारा कशी इख्तियार नहीं की, यह फर्क है असहाबे कहफ में और अली में। अली ने कनारा कशी दुनिया से इख्तियार नहीं की, अली से बड़ा कोई जाहिद नहीं, मगर ऐसा जुहद इख्तियार नहीं किया कि शहर छोड़ के कहीं चला जाए, लोगों को मसाइल में छोड़ के चला जाए। अली से आबिद कोई इंसान नहीं, अली से ज्यादा इबादत करने वाला, मगर ऐसा आबिद नहीं कि इबादत के दौरान मखलूक खुदा के सवाल को पूरा ना कर सके। आबिद है तो ऐसा है, किसी की नमाज भी खराब, किसी की खैरात भी खराब। अली वो आबिद है कि अगर इबादत के दौरान भी अल्लाह का बंदा सवाली बनकर आएगा तो अली उसके सवाल को पूरा करेगा। पूरा किया ना, तो अली में और बाकी कायनात में फर्क है। अली इस दुनिया में रहा, दुनिया के जख्मों को झेला, कनारा कशी इख्तियार नहीं की, लिहाजा वो यक्ताए जमाना नहीं, यक्ताए कायनात है। कायनात में ऐसा कोई दूसरा किरदार है नहीं। आप कहेंगे क्यों? मोहम्मद अरबी सवाल है ना। मैं कह रहा हूं कि कायनात में अली जैसा कोई किरदार है ही नहीं। जितनी भी कमाली सिफात है उन सब का हामिल तो मोहम्मद अरबी पहले या बाद में? नहीं, मोहम्मद अरबी पहले, अली बाद में। तो फिर यक्ता रोजगार कैसे हुए? कायनात में यक्ता कैसे? तो सुनो, क्यों कायनात में तनहा है अली सारी सिफात में? पैगंबर हकी मर्तबत के मनसब का तकाजा ये था, तकाजा था, मनसबी तकाजा था कि 2-3 काम पैगंबर नहीं कर सकते। ताकत है मगर कर नहीं सकते। अम्र इब्न अब्दवत के मुकाबले में रसूल पुकारते रहे, लड़ो इनसे जाके, कौन है जिस कुत्ते की जबान बंद करे? रसूल खुद क्यों नहीं गए? कीजिए सवाल, मत डरिए। रसूल खुद क्यों नहीं गए? क्या तलवार नहीं चला सकते, लड़ नहीं सकते? पैगंबर आप खुद चले जाते। علی نے جتنی بھی جنگیں لڑی اپنی ظاہری خلافت کے دور میں بھی خود لڑی نا، میدان میں رہے نا، جمل ہو، مہروان ہو، صفین ہو، لڑی ہے علی نے خود، پیغمبر پکار رہے ہیں، لڑ نہیں رہے. تو کیا مطلب ہے پیغمبر لڑ نہیں سکتے؟ معاذ اللہ، اگر پیغمبر لڑ نہیں سکتے تو ایک صفت کی کمی ہو گئی، پھر نقص رسالت ہو جائے گا، نقص ہو جائے گا رسالت میں کہ بھائی یہ صفت نہیں تھی، پیغمبر لڑ نہیں سکتے تھے، لڑنا نہیں آتا تھا پیغمبر کو. ہے پیغمبر نے کوئی شعر کہا؟ نہیں کہا. کیوں؟ اگر شعر کہنا اتنی غلط بات تھی تو مولا کائنات کا پورا دیوان موجود ہے، دیوان امیر المومنین جناب معصوم کونین کا، کہ اشعار اور مرثیے موجود ہیں، جناب ام کلثوم کے مرثیے موجود ہیں، کربلا میں سید الشہداء کے اشعار موجود ہیں، دیگر ائمہ کے، ائمہ تحریر کے اشعار موجود ہیں. بے شک وہ توحید کا کلام ہے، رسالت کا کلام ہے، وہ معرفت کے اشعار ہیں، وہ معرفت کا کلام ہے، اس میں بھی گنجینہ ہے، خزانہ ہے معرفت کا، ٹھیک ہے نا. لیکن رسول نے نہیں کہا کوئی شعر، نہیں کہا نا، رسول نے لکھا بھی نہیں کچھ. قرآن نے بھی کہا کہ کبھی آپ نے اپنے ہاتھ سے کچھ نہیں لکھا، ہے ایک جگہ مقام پر نہیں لکھا. تو کیا رسول کو لکھنا نہیں آتا؟ اگر رسول کو لکھنا نہیں آتا نا، پڑھنا نہیں آتا، تو یہ نقص ہے، یہ کیا ہے؟ نقص ہے، معاذ اللہ، معاذ اللہ. اور رسالت میں کوئی نقص ہو سکتا ہے؟ نہیں ہو سکتا نا. اب میں نے کہا نا کہ یکتائے کائنات ہے علی، سب صفات ہیں علی میں، سب صفات ہیں رسول میں، لڑ بھی سکتے ہیں رسول. اگر اتنی طاقت نہ ہوتی تو پوری، اب میں مبالغہ نہیں کر رہا، میں تو اپنا عقیدہ جو سمجھتا ہوں وہ بیان کر رہا ہوں، کہ یہ خیبر کو دو انگلیوں پہ اٹھانے والا علی، اس کے بوجھ کو کوئی اٹھا سکتا تھا کائنات میں؟ کوئی اٹھا سکتا تھا؟ وہ جو کہتے نا کہ علی کے قدم اوپر تھے، مور رسالت علی کے قدموں کے نیچے تھی، ایسے توہین آمیز الفاظ استعمال نہ کیا کرو. یہاں فضیلت رسول کی ہے اور علی کے ذریعے ہے. علی نے بتایا کہ ہے کوئی کائنات میں میرا بوجھ اٹھانے والا سوائے رسول کے؟ کسی نے یہ طاقت نہیں کہ ولایت کا بوجھ اٹھائے، امامت کا بوجھ اٹھائے. تو دو جگہ رسول نے اپنی طاقت کا اعلان کیا، ایک فتح مکہ کے موقع پر علی کو اپنے دوست پہ سوار کر کے بتوں کو توڑوا کر علی کے ہاتھوں بتایا کہ میں علی کے بوجھ کو اٹھا سکتا ہوں اور کوئی نہیں، تو اتنی طاقت ہے رسول میں. دوسرا مقام، جب علی کا بازو تھام کر غدیر خم میں بلند کیا، کہ کائنات ایک ہے، اس کی ذات میں ان صفات کا بھی ظہور کر رہا ہے اللہ جو صفات رسول میں ہیں. مگر منصب رحمت للعالمین کا تقاضا یہ ہے کہ رسول اللہ کا رسول تلوار نہ چلائے، منصب، مگر اس کا اظہار کہاں ہو کہ رسول میں طاقت ہے یا نہیں؟ رسول لکھنا جانتے ہیں کہ نہیں، اس کا اظہار کہاں ہوگا؟ حدیبیہ میں علی کے ذریعے ہوگا. اچھا یہ بتائیے، مولا کائنات لکھنا جانتے تھے کہ نہیں جانتے تھے؟ بھائی آج تک تحریر موجود ہے، اور یہ میں تھوڑی کہہ رہا ہوں، توپ کاپی عجائب خانہ جو ہے ترکی کا وہ بھی کہہ رہا ہے ہاں بھائی ہے موجود ہے خط کوفی میں کچھ آیات, بلکہ اب تو ہمارے پاس بھی ہیں, وہ کسی مومن نے چھاپے ہیں ان کو دوبارہ سے, تو جو جتنی آیات ہیں مولا کائنات کے زمانے میں ملی ہیں. اسی طرح ہم نے لاہور کے عجائب خانے میں دیکھا, مولا عارفان کی تحریر کا ایک صفحہ دیکھا, میوزیم جو ہے لاہور کا میوزیم, امام حسن اسلام کے ہاتھ کی لکھی ہوئی تحریر دیکھی, جناب سید الشہدا کے ہاتھ کی تحریر دیکھی, یہ سب چیزیں تو ہیں نا دنیا میں. اچھا مجھے بتائیے کہ علی نے لکھنا کس سے سیکھا بھائی؟ رسول کو تو آتا نہیں, آپ نے بڑی آسانی سے کہہ دی, آپ نے بڑی آسانی سے کہہ دی کہ رسول معاذ اللہ ان پڑھ ہے, معاذ اللہ نہ رسول پڑھنا جانتے نہ لکھنا جانتے. علی نے کس سے سیکھا ہے سب؟ ابھی دنیاوی بات کریں نا, اس کو چھوڑیں کہ علی نے کہاں سیکھا, کس سے سیکھا, کب سیکھا, ابھی اس کو چھوڑ دیجیے. ابھی تو یہ بات کیجیے کہ مولا میرا فرماتا ہے کہ رسول علم کا ایک باب مجھے تعلیم دیتے تھے, ہزار باب میں خود کھول لیتا تھا, ہزار باب میں, اس کی تشریح ہم کئی موقع مواقع پر کر چکے ہیں آپ کے سامنے, کیا ہے اس کی تشریح, ہزار باب میں خود کھول لیتا تھا, فارمولا دے دیا رسول نے, اب اس کے اوپر علی نے ہزار دروازے کھول. یہ تو مولا کا خود کا فرمان ہے نا, یہ کوئی ادھر ادھر کی بات تھوڑی حدیث, مولا فرماتے ہیں. اور میں پیچھے ایسے ایسے چلتا تھا رسول کے جیسے اونٹنی کا بچہ اپنی ماں کے پیچھے چلتا ہے. یہ ہے, یہ سارے فرمان کس کے ہیں؟ یہ سارے فرمان علی کے ہیں, مولا کائنات کے خود کے فرمان ہیں یہ سارے کے سارے. ٹھیک ہے, اب آئیے آگے بڑھیے. جب یہ سارے فرمان خود مولا عارفان کے ہیں, خود مولا کائنات کے فرمان ہیں, تو اب بتائیے لکھنا کس سے سیکھا؟ رسول کو تو لکھنا آتا نہیں, تو اب جب رسول سے نہیں سیکھا تو پھر کسی استاد کا نام بتائیے علی کے, اور یا پھر مان لیجیے کہ نہیں نہ رسول سے سیکھا نہ کسی استاد کا نام ہے, سیکھے سکھائے آئے تھے. یہی بات میں کہہ دوں تو ناراض ہو جاتے ہیں, مانیے نا, آپ نے کہہ دیا بڑی آسانی سے کہ رسول لکھنا پڑھنا نہیں جانتے. علی کو لکھنا آتا ہے, تحریر آج تک موجود ہے, صلح حدیبیہ مولا کائنات نے لکھی ہے, تو بھائی علی نے کس سے لکھنا سیکھا؟ کسی کے استاد کا, کسی استاد کا نام بتائیے نا کہ یہ تھے تحریر میں یہ استاد تھے. بھائی امام حسن امام حسین کے لیے آپ کہہ سکتے ہیں علی حضرت علی سے سیکھا, ان کے بیٹوں نے ان کے بیٹوں سے سیکھا, ان کے بیٹوں نے ان کے بیٹوں, علی نے کس سے سیکھا لکھنا بھائی بتاؤ نا؟ اپنے والد سے سیکھا, چچا سے, کس سے سیکھا؟ کوئی استاد کا نام ہے نہیں ہے, اور اگر ہوتا تو علی بتاتے. جیسے علی نے کہا کہ میں نے جو سیکھا وہ رسول سے, رسول نے مجھے علم اس طرح بھرایا جیسے پرندہ اپنے بچے کو غذا بھراتا ہے. تو وہ فرمان سارے مولا کے ہیں نا, تو بتائیے اگر معاذ اللہ رسول کو لکھنا نہیں آتا, علی کو لکھنا آتا ہے, تو پھر گڑبڑ ہو گئی نا. پھر جب ہم کہہ دیں گے, پھر کہتے ہیں کہ صاحب آپ علی کو بڑھا دیتے ہیں, ہم کہاں بڑھا رہے ہیں, آپ خود ہی تو بڑھا رہے ہیں, ہم کہاں بڑھا رہے ہیں بھائی, ہم نے کب بڑھایا علی کو, آپ ہی تو بڑھا رہے ہیں کہ رسول کو پڑھنا لکھنا نہیں آتا, علی کو پڑھنا لکھنا آتا ہے, تو علی میں ایک صفت زیادہ ہوئی نا. نہیں, یہی تو میں عرض کر رہا ہوں, یہی بتانا چاہتا ہوں دنیا کو کہ یہ عقیدہ نہیں ہمارا, نہ رکھ سکتے ہیں یہ عقیدہ. علی ہی نے بتایا کہ پہلے رسول ہے, باپ میں ہوں, پس علی کون ہے؟ وہ صفات کہ منصب کا تقاضا نہیں کہ رسول سے ان کا اظہار ہو, رسول کی ان صفات کو بھی اللہ نے ظاہر کیا علی کی ذات میں. یہ ہے نتیجہ. یہ مطلب ہے جو میں نے کہا, اس لیے اصحاب کہف میں اور علی میں, اصحاب کہف میں اور علی کے ناصروں میں بہت فرق ہے. آج بھی اگر کچھ ایسے افراد پیدا ہو جائیں, اگر پیدا ہو جائیں, یقیناً ہوں گے, یہ نہیں کہہ رہے نہیں, تو ان کا منصب آج بھی جناب عیسیٰ کے حواریوں سے زیادہ ہے, آج بھی وہ اصحاب کہف کے سے زیادہ نہیں تو اصحاب کہف کے برابر ہے. وہ صفات تو پیدا ہو, اسے نہیں دیکھا گیا دنیا. اس لیے مولانا نے تین بار طلاق دی, مگر کنارہ کشی اختیار کی نہیں, محنت بھی کی, کام بھی کیا, گھر بھی بنایا, بچوں کے لیے بھی گھر بنایا, جو زیارات کر کے آئے دیکھا ہے نا میں نے کوفے میں گھر, بچوں کے لیے کملے بھی بنائے, باغ بھی تھا, 400 کھجور کے درخت بھی لگائے. اور کیا کرتے تھے آپ یہ نہ سمجھیے گا, جب ظاہری امارت ملی ہے نا, ظاہری حکومت, اس وقت مولا کائنات نے ایسا زندگی گزاری کہ غریب سے غریب آدمی کو یہ احساس نہ ہو کہ ہمارا حاکم تو اتنا امیر ہے, ہمارے پاس کچھ نہیں, लेकिन इसका मतलब ये नहीं समझा कि मौला के पास कुछ नहीं था, घर भी था, बाग भी था। क्या करते थे उस बाग से, क्या करते थे उस बाग की आमदनी से? 400 दरख्त खुरमा के लगाए थे। क्यों लगाए थे? उसकी आमदनी से अली गुलामों को आजाद कराया करता था। गुलामी का दौर था ना, वो मौलाए कायनात गुलामों को आजाद कराते थे। आज अगर किसी मकरूज की गर्दन कोई कर्जे से छुड़ाता है तो सुन्नत अली पे चलता है, सुन्नत हसन पे चलता है, सुन्नत हुसैन पे चलता है। जमाना ऐसा है, मैंने आपसे अर्ज किया, आप मुझे जानते हैं, मैं मुशाहिदे की बातें करता हूँ, जो मैं देखता हूँ मैं वो बातें करता हूँ। इस माशरे में जो कुछ मैं देखता हूँ, माहौल ऐसा है, ज़माना ऐसा है, हज़ारों ख़ानदान ऐसे होते हैं कि उनकी आमदनी कम और अखराजात ज़्यादा, बच्चों को नहीं पढ़ा सकते, कहाँ से लाए इस माफिया का पेट भरने के लिए पैसे। हर जगह माफिया है ना, अब तो ये नाम आम हो गया, जिनको कहो वो भी बुरा नहीं मानते। मैंने एक जगह की लफ्ज़ इस्तेमाल किया तो खूब हंसे, कहते मेरे भी 3-4 स्कूल हैं, यानी जैसे मैंने बड़ी खुशी की बात की। जब मैंने माफिया का लफ्ज़ इस्तेमाल किया, भाई स्कूल माफिया ने मुसीबत कर दी बच्चों को पढ़ाना था, तो खूब हंस रहे हैं जोर-जोर का, मेरी भी 3-4 हैं, यानी अभी ऐसा हो गया, ऐसे ढीट हो चुके हैं। एक ही, क्योंकि ज़िंदगी का मकसद एक हो गया, माल कमाना, माल कमाना, माल कमाना, मकसद एक हो गया। खुदा जो है वो इनका दौलत बन चुकी है, पैसा बन चुका है। मुआशरा ही ऐसा है ना, बैनर लगा दिए जाते हैं दौलत की बरसात, और बेवकूफ़ों का लश्कर दौड़े जाता है वो बैनर देखे, हो ज़रूर इसके नक्श में कोई ना कोई दौलत का राज छुपा हुआ है, कहीं ख़जीना छुपा हुआ है, इसका तावीज़ लेके जाऊँगा अभी मुझे वो ख़जीना मिल जाएगा। जानते ना लोगों के मिजाज को, जानते हैं कि दौलत के पुजारी हैं, चाहे कितने ही अपने आप को करना चाहे। लिहाजा वो भी फ़ायदा उठाते हैं मुआशरे में बैठ के इन चीज़ों से। तो मेरे मौला के पास दौलत थी, ये ना समझना कि मेरा मौला गरीब था पैसे के मामले में, नहीं, ये रिकॉर्ड ऑन रिकॉर्ड बात कर रहा हूँ, वो ऐसे थोड़ी बात कर रहा हूँ, हवा में थोड़ी बातें कर रहा हूँ। ऐसा गरीब ना समझना मौला के पास, खुद भी काम करते थे, मजदूरी करते थे, बाग था अपना वो अलग, उसके पैसे से क्या करता था मेरा मौला? गरीबों की गर्दनों को आज़ाद कराता था। उस ज़माने में ग़ुलामों की गर्दनें आज़ाद कराना, आज उन बेचारे मकरूजों का जो कभी फीस के लिए कर्ज़ा लेते हैं, कभी बिजली का बिल देने के लिए कर्ज़ा लेते हैं, कभी काहे के लिए कर्ज़ा लेते हैं, कभी काहे के लिए। अब ये अलग बात है कि इसमें एक वो धोखे का एलिमेंट भी शामिल हो जाता है और उसकी वजह से एतबार उठ जाता है कि भाई इनमें हकदार कौन है, नाहक कौन है। ये मैं मसले को समझता हूँ सुबह शाम मुआशरे में, कि ये वो जो धोखेबाज फरेबकार जो दाखिल हो जाते हैं, हकदारों का हक खा जाते हैं, उनकी वजह से हकदारों को हक नहीं पहुँच पाता। समझ में आ रही बात? तो मौला ने तर्क दुनिया तो नहीं किया ना ऐसा, तारीख को दुनिया नहीं था मेरा मौला, इसी दुनिया में रहता था। ये फर्क है अली में और दूसरों में, पूरी कायनात में और अली के और उसके अंसार में। यही चीज किसमें आई? अली के अंसार, खालिस जो अंसार थे उनमें, खालिस अंसार। जनाब निसब तम्मार के बारे में अक्सर लोगों को ये शुबा है कि बहुत ही गरीब थे, खजूरों का ठेला लगाते थे। अक्सर लोगों की ये शुबा है जनाब निसब तम्मार के बारे में। हाँ, खजूरों का कारोबार था, कूफे में दुकान भी थी, लेकिन ऐसा नहीं है जैसा लोग समझते हैं कि बहुत ही कोई गरीब सा आदमी था। इनका पूरा कबीला खजूरों का ताजिर था, इनके कबीले के हर फर्द के साथ तम्मार का लफ्ज लगता था, इतने बागात थे इनके, इतनी आमदनी थी जनाब निसब तम्मार की। लेकिन मारिफत की बात जब आई तो कितना ही बड़ा ताजिर क्यों ना हो, अली के सामने दो जानू है, बातें समझता है। मैंने जनाब कुमैल का जिक्र किया था ना, कभी कुमैल का हाथ पकड़ के ले जाते थे और कभी बाजार में इनकी दुकान पे आके बैठ जाते थे, जो इनकी खजूरों की दुकान थी जनाब निसब तम्मार की, इनसे बातें किया करते थे। मौला क्यों? महरम है, महरम यानी महरम राज है, यानी मौला की बातें समझता है। महरम राज, मुझे बताइए ये ज़ियारात जो हम पढ़ते हैं, समेट रहा हूँ बयान को, आज एक ख़ास पैगाम देना चाहता हूँ आपको। ये जो हम ज़ियारात पढ़ते हैं, इन ज़ियारतों में सब कुछ है ना, لعن اللہ امتن ظلمت کا، لعن اللہ امتن قتلت کا، لعن اللہ امتن سمعت بذلک فرضیت میں، ایسے ہی لعن اللہ امتن قتلت کا، لعن اللہ امتن ظلمت کا، لعن اللہ امتن سمعت بذلک فرضیت، صحیح ہے نا؟ زیارت عاشورہ ہے وہ الگ، زیارت وارثہ وہ الگ، زیارت جامعہ ہے وہ الگ، زیارت امین اللہ ہے وہ الگ. محرم راز کسے کہتے ہیں جانتے ہیں آپ؟ معصوموں کا محرم راز وہ مومن ہوتا ہے جو ایمان کے رازوں کی حفاظت کرتا ہے، ایمان کے رازوں کی حفاظت. مذمت کی چھٹے امام نے کہ ہمارے رازوں کو فاش نہ کرو. کون سے راز ہیں اماموں کے؟ بہت مولائی بنتے ہو، بڑے جوشیلے بنتے ہو، ائمہ سے آگے بڑھنے کی کوشش کرتے ہو دو قدم، تبھی تو سوچا کرو کہ کسی حرکت سے معاشرے میں فساد بھی برپا ہو سکتا ہے، انتشار بھی برپا ہو سکتا ہے، لوگ ایک دوسرے کے خون کے پیاسے بھی بن سکتے ہیں. کچھ تو سوچو. اگر اتنی آزادی دی ہوتی تو ائمہ طاہرین نے خود یہ سارے کام کیوں نہیں کیے؟ اتنا کافی ہے، اتنی کافی ہے، ورنہ کل پتہ نہیں کیا ہوگا، صاف ہوگا میدان یا کوئی ہوگا ہی نہیں. مگر یہ پیغام پہنچانا آپ تک مجھ پر لازم تھا کہ بس محرم راز کون ہے علی کا؟ جو علی کی بات سمجھتا ہے، علی کی بات جانتا ہے. ایسے ایسے تھے علی کو سمجھنے والے، مجرم ہے، جرم کیا ہے، چوری کی ہے، علی نے سزا بھی دی ہے، لوگوں نے کہا بھی کہ اسے سزا نہ دیجیے، لیکن بازار میں جا کے لوگ تو خوش ہیں نا کہ آج اس کو سزا ملی ہے، بہت علی کرتا تھا، اب پکڑا گیا، اب اس کی انگلیاں کاٹی ہیں نا علی نے، اب آ کے برا بلا کہے گا. کوفے کے بازار میں آ کے علی کے فضائل بیان کر رہا ہے، تعریفیں کر رہا ہے، وہ لوگ دوڑے دوڑے مولا کے پاس ہے، دار القضاء میں مولا وہ جس کو آپ نے سزا دی تھی تو وہ تو یہ کر رہا ہے، آپ کے فضائل بیان کر رہا ہے. مسکرائے مولا، بلاؤ کے لاؤ اس کو، بلاؤ ادھر. واپس آیا، کپڑا اپڑا لپتا ہوا ہے ہاتھ پہ، سارے جیسے زمانے کے طریقہ رہا ہوگا، مرم مرم لگا کے اس کو بند بند کر دیا. آ کے مولا نے کہا بھائی کیا کر رہا ہے آپ؟ میں نے تجھے سزا دی ہے، تیرا ہاتھ کاٹا ہے اور تو جا کے وہاں پہ میرے فضائل بیان کر رہا ہے بازار میں. جمع کر لیا تھا پہلے، لوگوں کو جمع کیا، لوگ جمع ہوئے تھے شوق میں، منافقین زیادہ جمع ہوئے تھے. روزانہ علی علی کرتا تھا، آج معاذ اللہ ناسزا کہے گا، برا بھلا کہے گا، لیکن کیا ہوا، کیوں کیا ایسا تو نے؟ کہتا اس علی کے فضائل بیان کیوں نہ کروں، اپنے اس مولا کے فضائل بیان کیوں نہ کروں. جب عدالت قائم کرنے کا وقت آیا تو اس نے اپنے پرائے میں تمیز نہیں کی. کون سے علی کو چاہتے ہیں ہم؟ کس علی کے ماننے والے ہیں بھائی ہم؟ علی وہ ہے جو عدالت کے لیے قتل کر دیا گیا، عدالت کو بچانے کے لیے جس پر وار ہوا، علی یہ جرم قرار پایا میرے مولا کا کہ وہ عدالت کا دفاع کر رہا تھا، وہ عدالت قائم کر رہا تھا، عدل کو قائم کر رہا تھا. ہم کس کا انتظار کر رہے ہیں مجھے نہیں معلوم، آپ فیصلہ کیجئے گا. جو آپ کا ضمیر کہہ دے وہی جواب ہے، جو آپ کا ضمیر اندر سے اگر زندہ ہے، زندہ ہی ہے الحمدللہ سب کا، کچھ لوگوں کا مردہ ہو جاتا ہے، ان کا ضمیر ہی نہیں ہوتا تو جواب کہاں سے لائیں گے وہ اندر سے. یہ اندر کا جو ضمیر ہے نا، یہ جواب دیتا ہے کہ نہیں، عدل قائم کرنے کے لیے تو میرا مولا شہید ہوا، اسی کے قیام کے لیے علی کی ولایت، عدالت، فداد کی جنگ تو حسین نے لڑی، یہ ساری لڑائیاں کیوں ہوئیں؟ اور وہ جو علی کا بیٹا آئے گا وہ بھی تو عدالت ہی کے لیے آئے گا نا، تو اس کی نصرت کرنے کا حق کس کو ہے؟ جو اس کی عدالت پر یقین رکھے معاذ اللہ یا بے عدالتی میں، کون اس کا ناصر بنے گا؟ جو اس کی عدالت پر یقین رکھے گا نا، یا معاذ اللہ بے عدالتی میں، تو اس کی عدالت میں ہمیں کوئی سزا تھوڑی ملے گی. اور یہ پٹی پڑھائی جاتی ہے باقاعدہ، میں کیا کروں، میں نے خود سنی ہے یہ پٹیاں جو پڑھائی جاتی ہیں ہزاروں کے مجمعے کو. اچھا تو جب اس کو آپ کا کوئی آپ کا کوئی حساب کتاب ہی نہیں ہے کہیں، یہ کہاں عدالت کہاں ہوگی؟ کون سی عدالت کا انتظار کر رہے ہو بھائی؟ کس عدالت کا؟ آنے والا عدالت قائم کرے گا. اور عدالت کا مطلب یہ ہے کہ جب عدالت قائم کی جاتی ہے تو اپنے پرائے کی کوئی تمیز نہیں، تو اس کا جو ناصر بنے گا کون ہوگا؟ جو اس کا سب سے پہلے اس کے عادل ہونے پر یقین رکھے گا، یہ عادل ہے، یہ انصاف سے کام لے گا، ورنہ کیا ہوگا، پھر مظلوم پکارتا رہ جائے گا، ہم تو انتظار کر رہے تھے عدالت کا، اب بھی ہمیں انصاف نہیں ملا، اب بھی ہمیں عدل. اچھا یہ بتائیے مجھے، کسی کافر کی زمین پہ قبضہ کر لیا جائے جائز ہے؟ امام کا سامنے ہو، امام کے پاس وہ کافر فریاد لے کر جائے، عیسائی ہو، یہودی ہو، ہندو، ایسا ہوا نا تاریخ میں، امام کی خدمت میں آ جائے، مولا امیر، مولا نے چلو امیر کو کیا حاکم ہے، امیر تو کوفے کے باہر یہودیوں کی بھی آبادی تھی، عیسائیوں کی بھی آبادی تھی، صرف مکہ مدینہ میں پابندی تھی نا، باقی جگہ تو رہتے تھے، آج تک رہتے ہیں شام وغیرہ میں، امیر یہ اس نے زمین پہ قبضہ کر دیا، وہ آیا مولا اس کی ماں سنیے کا کافر ہے، میں آپ کا مومن ہوں، آپ خود فیصلہ کیجئے نا عقل سے کہ کسی کے گھر پہ قبضہ کر لیا جائے، کسی کی زمین پہ قبضہ کر لیا جائے، غاصب بن کر انسان بیٹھ جائے اور بڑا معزز بھی ہو، معزز کو کچھ کہہ بھی نہیں سکتے، غریب کو تو دو ہاتھ مار کے بھگا دو گے، معزز بھی ہو، غاصب بن کر بیٹھ جائے کسی پہ اور وہ امام کی بارگاہ میں اپنی فریاد لے جائے، تو آپ امام سے کیا توقع رکھتے ہیں کہ وہ سید حسن ظفر نقوی ہونے کی وجہ سے چھوڑ دیں گے؟ نہیں نہیں بھائی، یہ تو امام زادہ ہے، سید زادہ ہے بھائی، چھوڑ دیں گے، بس یہی تک نتیجہ ہے ساری گفتگو کا کہ ان کی نصرت کرنے کے لیے آدمی بھی وہ چاہیے جس کو یہ یقین ہو کہ اس عادل حقیقی کی نصرت کرنا ہے مجھے، لہٰذا اپنی زندگی میں ان چیزوں کو پیش نظر رکھو کہ کہیں کسی کا حق تو میرے ہاتھوں پامال نہیں ہو رہا، میرے کسی غریب رشتہ دار کا اور میرے کسی عزیز کا یا میرے کسی دوست کا، کسی یتیم کا، کسی بیوہ کا حق میرے ہاتھوں پامال تو نہیں ہو رہا، یہ علی کی تعلیمات ہیں، محرم میں نہ دی جائے تو کب دی جائے، سمجھ میں آ گئی بات، بس ختم کر دیا آپ کی زحمت کو میں نے یہاں، اس لیے حسین نے خریدا کربلا کی زمین کو کہ کل بنی اسد کے لوگ یہ نہ کھڑے ہو جائے ہماری زمین پہ، یہ سب کرا دیا، ہمیں مصیبت میں ڈال دیا، ہماری زمین میں جھگڑا ہو گیا، آج تک گلا کرتے لوگ کہ بھائی یہ اچھا قبضہ ہوا، ایک جنگ کیا ہو گئی یہاں پہ، یہ سب انہیں قبضہ کر لیا، آ کے بنا لیا، تو ہر زمانے میں قبضہ گروپ ہوتے ہیں نا، کبھی مذہبی ناموں کو استعمال کرتے ہیں زمینوں پہ قبضہ کرنے کے لیے، خدا کے لیے، خدا کے لیے، علی کے چاہنے والوں کبھی ایسا نہ کرنا، کبھی ایسا نہ کرنا، ہم اس حسین کے ماننے والے ہیں جسے جس زمین پر شہید ہونا ہے نا پہلے اس کی قیمت دی ہے، قیمت، عبادت خانے تو دور کی بات ہے، مسجد امام بارگاہ کا تو بہت بڑا مقام ہوتا ہے، اپنے مفادات کے لیے کام دنیا کچھ کرے، دنیا کرتی ہے کرنے دو، ہم نہیں کر سکتے کیونکہ ہمارا مولا کون حسین ہے جس نے وہ زمین خریدی جس میں اس کا خون بہے گا، تاکہ کرنا کرنا کہ تمہاری زمین پہ خون بہائے، میرا گھر ہے، میری زمین ہے، میرے چاہنے والوں کے لیے وقف کر کے جا رہا ہوں، اس زمین کو وقف کر کے جا رہا ہوں، اس حسین کے ہم غم مناتے ہیں نا جس حسین نے زمین خریدی، اسی لیے خریدی، بس پہنچ گیا میں کربلا تک، معاف کر دیجئے گا مجھے آج اگر بہت زیادہ خشک ہو گیا مضمون، لیکن میرا تو ایسے ہی چلتا ہے، کبھی کچھ کبھی کچھ کبھی کچھ اس طرح کا چلتا ہے، بعض مطالب فی البدی آ جاتے ہیں ذہن میں، تو ان کو پیش کرنے سے میں رکتا بھی نہیں، چھوکتا بھی نہیں کہ بیان کر دو، پھر پتہ نہیں موقع ملے نہ ملے، لوگ ڈر جاتے ہیں کہ موقع ملے گا تو کہیں گے، میں کہتا ہوں ابھی کہہ دو، موقع ملے گا ملے، زندہ رہے نہ رہیں جو دل میں آ رہی ہے کہہ دو، حسرت نہ رہ جائے مرنے کے بعد کہ کاش یہ بھی کہہ دیا ہوتا، کاش یہ بھی کہہ دیا ہوتا، مرنے کے بعد پتہ چلتا ہے نا انسان کو کہ کیا کیا ذمہ داری تھی اور پوری نہیں کی میں نے، ان ذمہ داریوں کو پورا نہیں کیا، کربلا پہنچ گئے، بس بچہ بچہ کیونکہ معرفت رکھتا ہے نا حسین کی، لہذا سبقت کر رہا ہے، سبقت، پہلے میں، پہلے میں، بچہ ہو یا بڑا ہو، صبح سے ایک یہ بھی مسئلہ ہے وہاں کہ ہر کوئی چاہتا ہے کہ پہلے میں جاؤں میدان جنگ میں، پہلے میں جاؤں، کچھ بہت ہی محترم شخصیات نے لکھا اور صحیح لکھا ہوگا، میں ان کو کنڈیم نہیں کر رہا، صحیح لکھا ہوگا اپنی دانست میں کہ کربلا میں جو پہلے گیا وہ کم پیاسا تھا اور جو دیر میں گیا وہ زیادہ پیاسا تھا، درست ہے نا، ظاہر ہے جو صبح شہید ہو گئے ان کی پیاس کم اور جو عصر تک جا کے شہید ہوئے ان کی پیاس زیادہ، لیکن عزاداروں میں ہمیشہ اس کو ایک دوسرے پہلو سے دیکھتا ہوں کہ پیاس کا مسئلہ نہیں ہے، پانی کا مسئلہ نہیں ہے کربلا میں، کربلا میں مسئلہ ہے غیرت اور حمیت کا، وہاں سبقت کرنا ہے شہادت پہ، کیوں جیسے انصار حسینی کو یہ گوارا نہیں کہ ہم زندہ رہیں اور علی کی اولاد میدان میں چلی جائے، علی اکبر میدان میں چلا جائے، اونا محمد میدان میں چلے جائیں، قاسم میدان میں چلا جائے، ان کی غیرت کو یہ گوارا نہیں، اس لیے جو پہلے جا رہا ہے پیاس کا مسئلہ نہیں، بلکہ وہ اس لیے جا رہا ہے کہ رسول خدا کی بارگاہ میں سرخرو جاؤں کہ جب تک میں زندہ تھا میں نے آل رسول پہ آنچ نہیں آنے دی. اسی لیے ہاشمیوں کا شہادت زوال کے بعد ملتی ہے. اس سے پہلے انصار حسینی, یہ ہیں انصار خدا جن کو زیارتوں میں بھی کہا گیا کہ جو نصرت کر رہے تھے حسین کی, وہ اپنی جان کی بازیاں لگا رہے تھے. حالانکہ ہر ہاشمی ماں اپنے بچے کو شب عاشور تیار کر چکی تھی شہادت کے لیے, مگر انصار نے جانے نہیں دیا. اور اس کے بعد پھر طبقہ بندی ہوئی, جعفر کی اولاد, عقیل کی اولاد, مسلم کے بیٹے, حسن کے بیٹے, علی کے بیٹے, ترتیب کیے. انہی میں ایک بچہ, بلکہ یوں کہوں کہ حسن کا محلقہ, حسن کا محروف, حسن کا پارے جگر, لخت جگر, جس کے حسن کی مثال ہی نہیں دی جا سکتی, حسن ثانی ہے قاسم, جس کی ماں نے اسے کربلا کے لیے پالا ہے. دوسرے امام کے اور بھی بیٹے شہید ہیں کربلا میں, لیکن قاسم کا مقام الگ ہے. کیوں؟ جب امام حسن دنیا سے رخصت ہو رہے تھے تو جناب قاسم کا سن و سال ایک سال, دو سال, زیادہ زیادہ تین سال, اس سے زیادہ کہ نہیں, 50 ہجری میں اتنے سے. لہذا وصیت نامہ بھی لکھ دیا تھا جناب امام فرما کو, دے دیا تھا اگر اجازت نہ ملے کربلا میں میرے بیٹے کو کم سنی کی وجہ سے کہ میری تحریر میرے بھائی کو دے دینا. مطمئن ہے قاسم, کیوں مطمئن ہے؟ شب عاشور سن لیا ہے حسین سے. جب حسین تمام شہداء کو مقام شہادت دکھا رہے تھے نا, تو یہ بچہ بار بار سامنے آتا تھا, حسین منہ پھیر لیتے تھے, دوسرے صحابہ سے بات کرنے لگتے تھے. آخر ایک بار قاسم سامنے آ کر کہتے ہیں, چچا جان آپ سب کو بتا رہے ہیں, ان کی شہادت کی خبر دے رہے ہیں, آخر یہ بتائیں کہ میرا بھی نام ہے یا نہیں ہے؟ کتنا شوق ہے قاسم کو شہید ہو جانے کا, میرا نام ہے کہ نہیں دفتر میں. حسن نے حسین نے حسرت سے دیکھا اپنے بھائی کے بیٹے بھتیجے قاسم, بہت محبت کرتے ہو شہادت سے, کیسا پاتے ہو شہادت کو, اہل من الاصل. اے چچا جان شہد سے بھی زیادہ میٹھا, شہد سے بھی زیادہ شیریں پاتا ہوں اس شہادت کو. تو حسین نے کلیجے سے لگا کے کہا, بیٹا صرف تیرا نہیں, تیرے ننھے بھائی علی اصغر کا بھی. یہ سن کر گھبرا گیا قاسم, گھبرا کے کہتے ہیں, چچا جان کیا یہ اشقیا خیموں میں داخل ہو جائیں؟ حسین نے تسلی دی, نہیں بیٹا نہیں, میں اصغر کو پانی پلانے کے لیے لاؤں گا. میں تسلی ہو گئی, مطمئن ہو گئے قاسم کہ اشقیا خیموں میں داخل نہیں ہوں. حسین نے نہیں بتایا, نہیں بتایا اس بچے کو کہ بیٹا عصر عاشور کے بعد صرف خیموں میں داخل نہیں ہوں گے, خیموں کو لوٹ کے آگ بھی لگا دیں گے. صرف خیموں کو آگ نہیں لگائیں گے بلکہ تیری ماں بہنوں پھوپھیوں کے سروں سے چادریں بھی چھینیں گے, تیرے بھائی زین العابدین کی پشت سے مسند بھی کھینچ لیں گے. اور صرف یہی نہیں, انہیں قیدی بنا کے کشاں کشاں بازاروں میں پھرایا بھی جائے. بس آزادار صبح ہوئی, ماں نے بھی رات کو عہد و پیمان لیا ہے قاسم سے. آخر ظہر کا وقت ہوا اور قاسم روتے ہوئے خیمے میں داخل ہوئے. ماں نے کلیجے سے لگا کر کہا, بیٹا کیا بات ہے, کیا مسئلہ ہے؟ قاسم کہتے ہیں, مادر گرامی کتنی بار جا چکا ہوں چچا جان, مجھے میدان میں جانے کی اجازت نہیں ہے, آپ کسی طرح اجازت تو دلوائی. کلیجے سے لگا کے کہتی ہے, ماں میرے لال تجھے اجازت ضرور ملے گی, ضرور ملے گی. وصیت جو کہتے ہیں کہ بازو پر بندھی ہوئی تھی قاسم کے, وہ کھولی قاسم کو دی, یہ تیرے بابا کی تحریر ہے, تیرے چچا کے نام جا لے جا, اپنے چچا کی خدمت میں لے جا. تیرے بابا نے یہی کہا تھا کہ اس تحریر کو دیکھ کے میرا بھائی قاسم کو اجازت دے دے. بس قاسم کو جیسے ہی بابا کی تحریر ملی, دوڑے دوڑے آئے اپنے چچا کی خدمت میں اور آ کر کہتے ہیں, چچا جا یہ میرے بابا کا خط آپ کے نام, یہ میرے بابا کی تحریر آپ کی. हुसैन ने भाई के खत को देखा, चूमा, आंखों से लगाया, सर पे रखा, मजमून पढ़ा। मजमून पढ़ते ही हुसैन की आंखों से अश्कों का सैलाब गया। यही तो लिखा होगा, मेरे भाई हुसैन कासिम को न रोक, ये मेरा खास हदिया है, इसे मैदान में जाने देना, ये मेरी वसीयत है। वसीयत को पूरा करना है हुसैन को। देर तक गले से लगा के रोते रहे, अपने हाथों से अमामा पहनाया, अपने हाथों से पटका बांधा, साफा बांधा, तलवार कमर में हमायत की, जैसे सजा कर निकले हैं बाहर, अपने हाथों से सजाया है कासिम, बाहर निकले हैं, इतने कमसिन है कासिम के दोनों हाथों से उठाया है कमर पकड़ के हुसैन ने और बिछाया है गोले में। इतना कमसिन है हसन का शहजादा के दोनों पैर रकाबों में टूटते नहीं, तवाज़ुन बरकरार नहीं कर पाता था कासिम, कभी एक तरफ झुकता था, कभी दूसरी तरफ झुकता था। मैदान में जाने लगे अब्बास ने कहा, बेटा कासिम जरा ध्यान से होशियार हो। मुस्कुरा के देखा कासिम ने अपने चचा को, चचा जा आखिर से तो सब सीखा है, बस आप मेरी जंग देखिए। कासिम मैदान में गए, अपना तारुफ कराया, जिसने मेरे बाबा हसन को जंग करते ही देखा और मेरे बाबा पे जंग से जी चुराने का इल्जाम लगाने वालों आओ मेरे मुकाबले पर और देखो मेरी जंग से, अंदाजा कर लो कि मैं किस हसन का बेटा हूं, मैं किस हसन का बेटा हूं। जो आया मुकाबले पर जहन्नम का रास्ता दिखाया। इस हाशमी नौजवान के तेवर देखकर समझ गया अगले साल एक एक करके मुकाबला नहीं हो सकता, जो इसकी फौज का मारूफ सिपाही था अर्ज़क़ शामी उसे अबूजा। इस नौजवान के मुकाबले में इस मलून ने बड़ी हकारत से देखा कासिम को, बच्चे के मुकाबले में भेजेगा मुझे? इसके चार बेटे जंग में शरीक हैं, एक को भेजा जा, इस बच्चे का सर काट कर दिया। इधर वो कासिम के मुकाबले पर आया, कासिम ने एक ही वार में उसे जहन्नम रसीद किया। ये वार मारने के बाद, ये वार लगाने के बाद पलट कर देखा अपने चचा हुसैन की। बच्चे कारनामा करें तो बड़ों से दाद चाहते हैं ना, उधर देखा और हुसैन ने हाथ उठा के दाद दी, मरहबा मेरे कासिम। अब्बास ने कहा शाबाश बेटा कासिम, बहुत अच्छा वार। भाई अली अकबर ने दाद दी, भैया कासिम बहुत उमदा वार। खुश हो गया कासिम की हिम्मत बढ़ गई। अपने बेटे को कत्ल होते देखा, अर्ज़क ने दूसरे बेटे को हुक्म दिया जा अपने भाई का बदला ले। दूसरा आया, दूसरे को भी एक ही बार में जहन्नम का रास्ता दिखाया, फिर पलट कर देखा, फिर वही दाद तहसीन दे रहे हुसैन अब्बास अली अकबर। कासिम के भाई ने दाद दी, कासिम का दिल और बढ़ गया। तीसरा बेटा, चौथा बेटा, जब चारों को जहन्नम रवाना कर चुके, कासिम तो अब पागल हो गया गुस्से में, चार बेटों को तड़पते देखा, दौड़ा दीवाना वार हमला करने के लिए कासिम की तरफ लश्कर से निकला। बस उसको देखकर जरा सा अब्बास घबरा गए, चिल्ला कर आवाज दी, कासिम बड़ा नामी गिरामी पहलवान है, जरा होशियार बनकर मुकाबला कर, मेरे बच्चे मेरे लाल। अली अकबर भी घबरा गए। हुसैन ने हाथ उठा दिया आसमान के, माबूद माबूद कासिम की लाश उठाऊंगा, उठाऊंगा कासिम की लाश उठाए जाऊंगा, लेकिन माबूद हाशमी नौजवान है, हाशमी एक के मुकाबले में इसे शिकस्त न, एक के मुकाबले में शिकस्त न, माबूद मेरे कासिम को इस मलून पर गालिब कर दे, इस मलून पर फतह दे दे। बस इधर दुआ कर रहे हैं हुसैन अब्बास अली अकबर, उधर कासिम ने नजरें जमा दिया अर्ज़क पर, जंगी हरबा इस्तेमाल किया, ऐसा वार किया पेशानी पर के बराबर से दो हिस्सों में तकसीम कर दिया। बस ये मंजर देखा हुसैन सजदे शुक्र में चला गया, सजदे शुक्र में तो चला गया मेरा मौला हुसैन, लेकिन जब सजदे से सर उठाया तो कासिम नजर नहीं आया, कासिम नजर नहीं आया, क्या हुआ? اور سب کا قتل ہونا تھا کہ اپنے ساتھ نے حملے عام کا حکم دے دیا, گھیرا چاروں طرف سے اس نوجوان کو نکلنے نہ دے دیا, چاروں طرف سے لشکر نے گھیر لیا, نہ حسین کو نظر آ رہا ہے قاسم, نہ عباس کو نظر آ رہا ہے, نہ علی اکبر, بس آواز دے رہے قاسم کس طرف ہے, قاسم کس طرف ہے, قاسم مقابلہ کر رہا ہے, درجنوں کو زخمی کر دیا, کتنوں کو جہنم پہنچا دیا, لیکن کہاں تک, آخر طاقت جواب دینے لگی, چاروں طرف سے حملوں پہ حملے ہو رہے ہیں, کسی کا تیر لگا, کسی کی تلوار لگی, کسی کا بھالا, کسی کی بنسی, کسی کا کرا, آخر یہ حسن کا شہزادہ زخموں سے چور ہو گیا, توازن بگڑ گیا, گھوڑے سے گرتے گرتے آواز دی, یا اللہ ادر کر, اے چچا جان میری مدد کو پہنچیے, عزاداری جس بے تاری سے حسین قاسم کی آواز کا دوڑا ہے, اور کسی میرے لال میں آ رہا ہوں, میرے قاسم میں آ رہا ہوں, میرے بچے میں آ رہا ہوں, حسین دوڑے, عباس دوڑے, علی اکبر دوڑے, ارے چاروں طرف سے لڑنے میں گرا ہوا ہے, تینوں کی کوشش یہ ہے کہ کسی طرح اس لشکر کو ہٹایا جائے, قاسم کو سپاہیوں کے بیچ سے نکالنا ہے نا, بس حملے پہ حملے کر رہے ہیں تینوں, میدان صاف ہوا, لشکر چھٹ گئے, پرے چھٹ گئے, میدان صاف تو ہوا, لیکن عجیب منظر روایتوں میں دکھایا گیا ہے کہ حسین نے چاروں طرف میدان میں نگاہ کی, اپنی آبا کو دکھانے کے لیے, کبھی خیمے میں خبر دی, بیویوں آؤ آؤ, میں فروا کے خیمے میں جمع ہو جاؤ, اس کا بیٹے کا لاش آ رہا ہے, ام فروا اطمینان سے بیٹھی ہے پرسہ لینے کے لیے کہ میرے بیٹے کا لاش آئے, حسین آئے, در خیمہ پہ آ کے آواز دی, انتظام کیا گیا, اب جو حسین داخل ہوئے تو کیا منظر دیکھا, ام فروا نے ایک گچھڑی سینے سے لگائی ہوئی, حیران ہو کر کہتی ہوں میں فرما, مولا مولا میرا قاتل